तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो जेठ 25 गते 2024। विषय मन स्वर्णपाठ रुमी। त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशु ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ। उत्तरदायी पढाए यसैया। मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन। मेरो कुरालाई ध्यान दिएर सुन, तिमीहरूका प्राणहरू बाँच्नेछन्। म कहाँ तिमीहरूसँग एक करार गर्नेछु जुन सदा सर्वदा रहनेछ। यसैले तिमीहरूले परम प्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ, उहाँ नजिक भएको बेला। दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ। तिनीहरू परमप्रभु कहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभु कहाँ आउनु पर्नेछ, किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्, तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्। आकाश पृथ्वी भन्दा अल्गो छ, त्यस्तै प्रकारले मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन्, अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्। परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो। पानी र हिया आकाशबाट एर्छन्छ, अनि तिनीहरू फर्केर आकाशतिर जाँदैन जबसम्म तिनीहरूले धरतीलाई छोएर त्यसलाई भिजाउँदैन। तब धरतीले बिरुवामा टुसा उमार्दछ। ती टुसाहरूले किसानको लागि अन्न उब्जाउँछन्, अनि मानिसहरूले ती अन्न रोटी बनाइ खान्छन्। यस्तै प्रकारले मेरा वचनहरूले मेरो मुख छाड्दछ, अनि ती वचनहरूले केही नगरुन्जेलसम्म फर्की आउँदैन। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्। तिमी खुसी साथ बाहिर जानेछौ, अनि शान्त रहनेछौ। पाँच सेरमन बाइबलबाट मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो, अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, मत्ती तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिताले जान्नुहुन्छ। तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर, तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ। मत्ती केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफूमा त्यस कुराको बहस गरे, यो मानिस परमेश्वरले जस्तै कुरा गर्छ, उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ। तिनीहरूले के सोचिरहेका छन् भनेर येशूले जान्नुभयो अनि उहाँले भन्नुभयो, किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ? त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। ऊ अन्त थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए। तिनीहरूले भने, निश्चय नै यी मानिस नै दबका पुत्र हुन् जसलाई परमेश्वरले हामी कहाँ पठाउने प्रतिज्ञा गर्नुभएको थियो। जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, येशूले मानिसहरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो। येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ, त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन, त्यसरी नै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। लुका। एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दै थिए। तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नुभयो, मित्र, तिम्रो पापहरू क्षमा भयो। तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, यो मानिसको हो, उसले जे भन्दैछ परमेश्वरको विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ। तर येशूले तिनीहरूले के सोचे थाहा पाउनुभयो। उहाँले भन्नुभयो, तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? कुन चाहिँ सजिलो छ, तिम्रो पाप क्षमा भन्नु अथवा उख अनि जाऊ भन्नु? तर म तिमीहरूलाई देखाउनेछु कि पृथ्वीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु, उफ, तिम्रो बिछौना पाट पनि गर्छौ। सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दै घरतिर लाग्यो। युहन्ना। येशूले युहन्नाले भन्दा धेरै चेलाहरू बनाउनु हुँदैछ, साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने। त्यसैले येशू यहुदिया छोडेर गालिल फर्कनु भयो। गालिल जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो। याकुबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यस बेला प्राय मध्याह्नको समय थियो। एउटी सामरी स्त्री कुवामा पानी भर्नु आए। येशूले तिनलाई भन्नुभयो, दया गरेर मलाई पिउने पानी दे। सामरी स्त्रीले उत्तर दिए, तपाईँले पानी मागेको देखेर म छक्क परे। तपाईँ यहुदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री। यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले उत्तर दिनुभयो, यदि परमेश्वरले के प्रदान गर्नुहुन्छ अनि ऊ जसले पानी माग्दैछ तिमीले जानेको भए, तिमी मलाई माग्ने थियो र म तिमीलाई जीवनको पानी दिने थिए। त्यस स्त्रीले भने, महोदय, त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईँसम्म केही छैन। तपाईँ हाम्रो पुर्खा याकुब भन्दा पनि महान हुनुहुन्छ। याकुबले यो कुवा हामीलाई दिनुभयो, उहाँले यसैबाट पानी पिउनुभयो। उहाँका छोराहरू र उहाँका गाई वस्तुहरूले यही कुवाबाट पानी पिए। येशूले उत्तरमा भन्नुभयो, प्रत्येक मानिस ज जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तीर्थ हुनेछन्, तर त्यस मानिस जसले मैले दिएको पानी पिउँदछ ऊ फेरि तीर्थ हुने छैन, मैले जुन पानी उसलाई दिन्छु त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ। त्यस स्त्रीले येशूलाई भनी, महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिले तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहन पर्दैन। येशूले तिनलाई भन्नुभयो, जाऊ तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ। त्यस स्त्रीले भनी, तर मेरो पति छैन। येशूले तिनलाई भन्नुभयो, तिमीले सही भन्यो कि तिम्रो पति छैन, तिम्रो पाँच जना पतिहरू थिए अनि तिमीसित जुन पुरुष अहिले बसिरहेको छ त्यो तिम्रो पति हुन्, तिमीले जे भन्यो साँचो हो। त्यस स्त्रीले भनी, महोदय, अब म जान्न सक्छु कि तपाईँ अग्मवक्ता हुनुहुन्छ। हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे, तर तपाईँ यहुदीहरू भन्नुहुन्छ कि यरुसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नुपर्छ। येशूले भन्नुभयो, मलाई विश्वास गर नारी, एक समय आइरहेको छ जब तिमीले पितालाई यो पहाडमा अथवा यरुसलेममा आराधना गर्ने छैनौ। समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ। त्यस स्त्रीले भनी, म जान्दछु मसीह ख्रीष्टलाई भनिन्छ आउनुहुँदैछ। जब उहाँ आउनुहुन्छ उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नुहुनेछ। तब येशूले भन्नुभयो, एक जो तिमीसित बोलिरहेछु म मसीह हो। आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर, म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, त्यहाँ एउटा मात्र मन छ र यो सदा वर्तमान सर्वशक्तिमान मन मानिसद्वारा प्रतिबिम्बित हुन्छ र सम्पूर्ण ब्रह्माण्डलाई शासन गर्दछ। तपाईँले सिक्नुहुनेछ कि क्रिस्चियन विज्ञानमा पहिलो कर्तव्य भनेको परमेश्वरको आज्ञा पालन गर्नु, एउटा मन हुनु र अर्कोलाई आफूलाई जस्तै प्रेम गर्नु हो। ठुलो कठिनाइ भगवान के हो भनेर अज्ञानतामा छ। ईश्वर जीवन सत्य र प्रेमले मानिसलाई अमर बनाउँछ। अमर मन सबैलाई शासन गर्ने भौतिक क्षेत्रमा तथाकथित साथै आध्यात्मिक रूपमा सर्वोच्चको रूपमा स्वीकार गर्नुपर्छ। त्यहाँ केवल एक म वा हामी तर एक ईश्वरीय सिद्धान्त वा दिमाग सबै अस्तित्वलाई शासन गर्दछ। पुरुष र महिला आफ्नो व्यक्तिगत चरित्रमा सदाको लागि अपरिवर्तित एक सिद्धान्तद्वारा शासित, ईश्वरको सृष्टिका सबै वस्तुहरूले एउटै मनलाई प्रतिबिम्बित गर्दछ र जसले यो मनलाई प्रतिबिम्बित गर्दैन त्यो गलत र गलत छ। जीवन पदार्थ र बुद्धि दुवै मानसिक र भौतिक हुन् भन्ने विश्वास पनि नश्वर मनले पुष्टि गर्छ कि मन शरीरको अधीनमा छ, शरीर मर्दैछ, कि यसलाई गाडिनु पर्छ र दुलोमा विघटन गर्नुपर्छ, तर नश्वर दिमागको पुष्टि सत्य हुन परमेश्वर मानिसको लागि उसको विश्वास भन्दा बढी हुनुहुन्छ र हामीले जति कम वस्तु वा यसका नियमहरूलाई स्वीकार गर्छौ त्यति नै हामीसँग अमरत्व हुन्छ। चेतनाले राम्रो शरीर निर्माण गर्दछ जब पदार्थमा विश्वास जितिएको छ। आध्यात्मिक समझद्वारा भौतिक विश्वासलाई सही गर्नुहोस् र आत्माले तपाईँलाई नयाँ बनाउँदछ। तपाईँ भगवानलाई अपमानित गर्न बाहेक फेरि कहिले डराउनु हुने छैन र हृदय वा शरीरको कुनै पनि भागले तपाईँलाई नष्ट गर्न सक्छ भनेर तपाईँले कहिले विश्वास गर्नुहुने छैन। सृष्टिको विज्ञान जसमा सबै दिमाग र यसका विचारहरू छन्, येशूले आफ्ना सहदेशवासीहरूको भौतिक विचारलाई हप्काउनुभयो, तिमीहरूले आकाशको अनुहार बुझ्न सक्छौ तर समयका संकेतहरू बुझ्न सक्दैनौ। हामीले इन्द्रियका वस्तुहरूमा बस्नुभन्दा परमेश्वरका आध्यात्मिक विचारहरू बुझ्न कति धेरै प्रयास गर्नुपर्छ। आत्माको लय बुझ्न र पवित्र हुनुको लागि विचार विशुद्ध आध्यात्मिक हुनुपर्छ। पृष्ठ भनेको असल आवाज उठाउने साँचो विचार हो। मानव चेतनासँग बोल्ने मानिसहरूलाई परमेश्वरको ईश्वरीय सन्देश पृष्ठ निराकार आध्यात्मिक हो। ईश्वरीय छवि र समानता हुनुहुन्छ। इन्द्रियहरूको भ्रम हटाउँदै बाटो सत्य र जीवन, रोगीहरूलाई निको पार्ने र दुष्टताहरू हटाउने, पाप रोग र मृत्युलाई नष्ट गर्ने। पावलले भने जस्तै एउटै परमेश्वर र परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानिस ख्रिस्ट येशु। परमेश्वरले मानिस लगायत ब्रह्माण्डको सृष्टि र शासन गर्नुहुन्छ। ब्रह्माण्ड र आध्यात्मिक विचारहरूले भरिएको छ जसलाई उहाँले विकसित गर्नुहुन्छ र तिनीहरू दिमागलाई आज्ञाकारी छन् जसले तिनीहरूलाई बनाउँछ। नश्वरहरू अमरहरू जस्तै हुनन्। परमेश्वरको आफ्नै स्वरूपमा सृष्टि गरिएको तर अनन्त आत्मा सबै हुनुहुन्थ्यो। नश्वर चेतना अन्तत वैज्ञानिक तथ्यमा उपस्थित हुनेछ र गायब हुनेछ र वास्तविकता सिद्ध र सदाको लागि अक्षुण्ण प्रकट हुनेछ। साँचो विचारहरूलाई भ्रमबाट कसरी छुट्याउन सकिन्छ? प्रत्येकको उत्पत्ति सिकेर विचारहरू दिव्य मनबाट उत्पन्न हुन्छन्। विचारहरू मस्तिष्क वा पदार्थबाट निस्कने नश्वर दिमागका शाखाहरू हुन्। तिनीहरू नश्वर भौतिक विश्वासहरू हुन्। विचारहरू आध्यात्मिक, सामञ्जस्यपूर्ण र शाश्वत हुन्छन्। हाम्रो गुरुले मानिस जातिका विचारहरू सजिलै पढ्नुहुन्छ र यो अन्तर्दृष्टिले उहाँलाई ती विचारहरूलाई सही निर्देशन दिन सक्षम बनायो। हाम्रो गुरुले नश्वर दिमागलाई वैज्ञानिक आधारमा पढ्नुहुन्छ। मनको सर्व उपस्थितिको यस विवेकको अनुमानले आध्यात्मिक वृद्धि र एक मनको असीम क्षमताहरूसँग एकतालाई संकेत गर्दछ। उहाँको मनको प्रभाव सधैँ निको पार्ने र बचाउनको लागि थियो र यो नश्वर मन पर्ने एकमात्र वास्तविक विज्ञान हो। पावलले भने आध्यात्मिक मनमा रहन नै जीवन हो। हामी हाम्रो आध्यात्मिकता सत्य र प्रेम प्रतिको हाम्रो निष्ठाको अनुपातमा ईश्वर वा जीवनको नजिक जान्छौ र त्यस अनुपातमा हामी सबै मानव आवश्यकताहरू जान्दछौ र तिनीहरूलाई निको पार्ने उद्देश्यका लागि बिरामी र पाप गर्नेहरूको विचार बुझ्न सक्षम छौ। कुनै पनि प्रकारको त्रुटि परमेश्वरको व्यवस्थाबाट लुकाउन सक्दैन। यो मन पढाइ भविष्यवाणीको विपरीत छ। यो आध्यात्मिक अन्तर्निहितको रोशनी हो जो आत्माको क्षमताको प्रदर्शन गर्दछ, भौतिक भावनाको होइन। यो आत्मा भावना मानव दिमागमा आउँछ जब पछिल्लो दिव्य दिमागमा पैदा हुन्छ। त्यस्ता अन्तर्दृष्टिहरूले जे पनि गठन गर्दछ र स्वभावलाई कायम राख्छ, राम्रो गर्न सक्षम बनाउँछ, तर खराब हुन्न। तपाईँ निको पार्ने सिद्ध विज्ञानमा हुनुहुनेछ जब तपाईँ यस तरिकाले मानव दिमाग पढ्न सक्षम हुनुहुन्छ र तपाईँले नष्ट गर्ने त्रुटिलाई बुझ्नुहुन्छ। सामरी स्त्रीले भनिन्, आउनुहोस्, एकजना मानिसलाई हेर्नुहोस् जसले मलाई सबै कुरा बतायो जुन मैले गरेको छु, कि यो ख्रिष्ट हुन्न। यो रेकर्ड गरिएको छ कि येशु उहाँ एक पटक आफ्ना विद्यार्थीहरूसँग यात्रा गर्दा तिनीहरूका विचारहरू जान्नुभयो, तिनीहरूलाई वैज्ञानिक रूपमा पढ्नुभयो। त्यसरी नै उहाँले रोग बुझ्नुभयो र बिरामीहरूलाई निको पार्नुभयो। एक क्षणको लागि सचेत बन्नुहोस् कि जीवन र बुद्धि पूर्णतया आध्यात्मिक हो, न त कुनै पदार्थमा र शरीरले कुनै गुनासो गर्दैन। यदि बिमारीमा विश्वासबाट पीडित हुनुहुन्छ भने तपाईँले आफैलाई अचानक निको पाउनुहुनेछ। जब शरीर आध्यात्मिक जीवन सत्य र प्रेमद्वारा नियन्त्रित हुन्छ, तब दुःख आनन्दमा परिणत हुन्छ। मानिस आफ्नो सृष्टिकर्ताद्वारा शासित, अरू कुनै दिमाग नभएको, सबै कुराहरू उहाँ परमेश्वरको वचनद्वारा बनाइएका थिए र उहाँ बिना बनाइएको कुनै पनि कुरा बनाइएको थिएन भनी प्रचारकको भनाइमा रोपिएको छ। पापमाथि विजय प्राप्त गर्न सक्छ रोग र मृत्यु। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखेल्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।